नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सरकार विस्तारका बारेमा छलफल गर्न एमाले र माओवादी नेताहरू दिनभर व्यस्त। पार्टी एकीकरणका लागि गठित दुईवटै कार्यदलको बैठक आज बस्न सकेन।
सांसदहरू नै नभएपछि 6 नम्बर प्रदेशको बैठक शनिबारसम्मका लागि स्थगित। सुर्खेतमा बस्नुपर्ने सांसद कोही काठमाडौँमा कोही आफ्नै निर्वाचन क्षेत्रमा।
रूपन्देहीमा प्रहरीले गरेको कारवाहीमा गुण्डा नायकी मनोज पुन र उनका साथी मारिए। बैतडीमा सामूहिक बलात्कार र हत्यामा संलग्न एकजनालाई जन्मकैद र अर्का एकलाई 28 वर्षको जेल सजाए।
पाकिस्तान र इरानबाट 76,400 अफगानी शरणार्थी स्वदेश फिर्ता। इरानबाट 2 महिनामा 33,000 शरणार्थी फर्किएको भनाई।
र मनाङलाई हराउँदै नेपाल आर्मी हेटौँडा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा बसन्त रेग्मी, करण केसी, सागर पुन र आरिफ शेख डीपीएल क्रिकेटका महँगा खेलाडी।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकार गठनको लागि नेताहरूको दौड़धूप बढ़ेका कारण एमाले र माओवादी केन्द्रले पार्टी एकीकरणको लागि गठन गरेका दुईवटै कार्यदलको बैठक आज बस्न सकेन। नेताहरूले दिनभर दौड़धूप गरे पनि आज सरकार विस्तार पनि हुन सकेन र कार्यदलको बैठक पनि बस्न सकेन। माओवादी नेताहरू आफूलाई मन्त्री बनाउन भन्दै आज बिहानै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पुगेका थिए। तर प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग मन्त्रालय भागवण्डा गरेपछि मात्रै पार्टीमा छलफल गर्ने जवाफ दिनुभएको थियो। मन्त्री परिषद विस्तारको लागि दुवै दलका नेताहरू छलफलमा जुटेकोले राजनीतिक कार्यदलको बैठक बस्न नसकेको एमाले उपाध्यक्ष भीम रावलले उज्यालोलाई जानकारी दिनुभयो। मन्त्री चयनबारे दुई अध्यक्षबीच सकारात्मक तरिकाले छलफल चलिरहेको नेताहरूले बताएका छन्। दुई पार्टी एकीकरणको लागि सात बुझे सहमति भएसँगै बनाइएको राजनीतिक कार्यदल तथा विधान र संगठनात्मक कार्यदलले आजदेखि काम गर्ने भनिएको थियो। तर सरकार विस्तारको विषय टुंग्याउन नेताहरू व्यस्त रहेका कारण विधान र संगठनात्मक कार्यदलको बैठक आज बस्न नसकेको र भोलिदेखि भने बैठक नियमित हुने माओवादीका नेता गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो। यो महिनाभित्रै पार्टी एकताको घोषणा गर्ने गरी विधान संगठन लगायतका विषय टुङ्गो लगाउने पनि नेता पोखरेलले जानकारी दिनुभयो। एकीकृत पार्टीको अन्तरिम विधान तयार पार्ने जिम्मा पाएको राजनीतिक कार्यदलका माधव कुमार नेपाल, भीम रावल, सुभाष नेम्वाङ, प्रदीप गेवाली र रघुजी पन्त, यस्तै नारायणकाजी श्रेष्ठ, देव गुरूङ, शक्ति बस्नेत, पम्फा भूषाल र देवेन्द्र पौडेल लगायतका नेता दिनभर आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो। यस्तै संगठन र पार्टी सञ्चालनका आधारभूत विषय टुङ्गो लगाउने जिम्मा पाएको विधान र संगठनात्मक कार्यदलका ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, बेदुराम भूषाल, रघुवीर महासेठ, रामबहादुर थापा, जनार्दन शर्मा, वर्षामान पुन, गिरिराज मणि पोखरेल र मातृका यादव लगायतका नेताहरू बीच पनि आज कुनै छलफल भएन।
नेपाली काँग्रेसले पार्टीबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदको बैठक बोलाएको छ। बैठक फागुन 12 गते शनिबार बिहान 9 बजे काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। भोलि फागुन 10 गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगन गरी सांसदहरूको बैठक बोलाइएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। बैठकमा संसदीय दलको गठन र विधान परिमार्जन लगायतका विषयमा छलफल हुने उहाँले बताउनुभयो। त्यसपछि मात्र काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने प्रवक्ता शर्माको भनाइ छ।
सांसदहरू नभएकोले प्रदेश नम्बर 6 को आज बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित भएको छ। आजको प्रदेशसभा बैठकको नामाकरण र राजधानी सम्बन्धी छलफल गर्ने कार्यसूची भए पनि धेरै सांसदहरू सुर्खेत बाहिर रहेका कारण प्रदेशसभा बैठक बस्न नसकेको हो। आजको बैठक 12 गते शनिबारसम्मका लागि स्थगित गरिएको प्रदेश संसद सचिवालयका सचिव राजेश पौडेलले जानकारी दिनुभयो। केही सांसदहरू व्यक्तिगत कामका लागि भन्दै काठमाडौँमा छन् भने केही सांसद भने आफ्नो निर्वाचन क्षेत्रमा गएका कारण बैठक स्थगित भएको सचिवालयले जनाएको छ। प्रदेशको राजधानी र नामाकरण सम्बन्धी विषयमा छलफल हुने र त्यो विषय विवादमा पर्ने डरले सांसदहरू सुर्खेत छाडेर अन्त गएको आशंका गरिएको छ।
नवनियुक्त महान्यायाधिवक्ता अग्नि खरेलले आज शपथ लिनुभएको छ। पूर्व कानून मन्त्री समेत रहेका खरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो। महान्यायाधिवक्तालाई सरकारको कानूनी सल्लाहकार मानिन्छ। महान्यायाधिवक्ताको शपथ नअघि खरेलले एमालेको पोलिटब्युरो सदस्यबाट राजीनामा गर्नुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हरेक पाइला विकासको बाटोमा हुने दावी गर्नुभएको छ। आज काठमाडौँको दहचोकमा पर्यटन उत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको मुख्य प्राथमिकतामा समृद्धि र विकास भएकोले आफू नागरिकका आधारभूत आवश्यकता पूरा गर्न लागिपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले ऐतिहासिक महत्वका किल्ला र गढीहरूको संरक्षण तथा पुननिर्माणको जिम्मा नेपाली सेनालाई दिइने पनि बताउनुभयो।
गुण्डा नाइके मनोज पुन सहित उनका सहयोगी प्रहरीको कारवाहीमा मारिएका छन्। रूपन्देहीको देवदहमा आज बिहान प्रहरीले गरेको कारवाहीमा परेर पुन र उनका सहयोगी सोम आले मारिएका रूपन्देहीका एसपी श्याम गेवालीले बताउनुभयो। रूपन्देहीको देवदह चार भवानीपुरमा अपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर पुन र उनका सहयोगीको ज्यान गएको हो। प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाही गरिएको प्रहरीको टोली कारवाही गरेको प्रहरीको गोली लागेर घाइते भएका दुवैजनाको लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। युवा संघ रूपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता बसन्त पौडेल बलुको हत्या गरेको आरोपमा झण्डै 1.5 वर्षदेखि उनीहरू प्रहरीको खोजी सूचीमा थिए।
जिल्ला अदालत बैतडीले बालिकालाई सामूहिक बलात्कार गरी हत्या गर्ने एक युवकलाई जन्म कैद र अर्का युवकलाई 28 वर्षको कैद सजाय सुनाएको छ। बैतडीको मेलौली नगरपालिकाकी 16 वर्षीय एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गर्ने पाटन नगरपालिका एकका 27 वर्षीय मनोजराम दयाललाई अदालतले जन्मकैद सजायको फैसला सुनाएको हो। यस्तै अर्का युवक 18 वर्षका भरत लुहारलाई 28 वर्षको कैद सजाय सुनाएको छ। न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले उनीहरूलाई जन्मकैद सहितको फैसला सुनाएको हो। गत साउन 3 गते दुवैजनाले बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको भन्दै पीड़ितका अभिभावकले साउन 9 गते इलाका प्रहरी कार्यालय पाटन बैतडीमा उजुरी दिएका थिए।
डाक्टर गोविन्द केसीले प्राविधिक त्रुटिका कारण आफ्नो शैक्षिक प्रमाणपत्रमा दुईवटा जन्ममिति रहेको स्वीकार्दै प्रधान न्यायाधीश गोपाल पराजुलीलाई पनि नागरिकता र प्रमाणपत्र सार्वजनिक गर्न चुनौती दिनुभएको छ। डाक्टर केसीकै 3 जन्ममिति रहेको खबर विभिन्न संचार माध्यममा आएपछि डाक्टर केसीले आज पत्रकार सम्मेलन गरेर आफ्ना शैक्षिक प्रमाणपत्र सार्वजनिक गर्नुभएको छ। एसएलसीको चारित्रिक प्रमाणपत्र र नागरिकतामा भएको जन्ममिति फरक भएका कारण आफू कुनै सेवामा अयोग्य भए त्यसलाई आफूले स्वीकार गर्ने उहाँले बताउनुभयो। पत्रकार सम्मेलनमा डाक्टर केसीले भ्रष्टाचार विरूद्धको आफ्नो आन्दोलनलाई कमजोर बनाउन जन्ममितिको अनावश्यक हल्ला फैलाइएको आरोप लगाउनु भएको छ। गौरीबहादुर कार्की नेतृत्वको आयोगले दोषी ठहर गरेका त्रिवेका उपकुलपति तीर्थ खनिया र कानून संकायका डीन तारा सापकोटा तथा प्रधान न्यायाधीश गोपाल पराजुलीको मिलेमतमा आफू विरूद्ध झुटो खबर फैलाइएको पनि डाक्टर केसीले आरोप लगाउनुभयो।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ। दिवसको अवसरमा आज जनकपुरमा र्याली निकालिएको छ। र्यालीका सहभागीहरूले मातृभाषाको विकासका लागि केन्द्र तथा प्रदेश सरकारले विशेष योजना बनाउनु पर्नेमा जोड़ दिएका छन्। दिवसका अवसरमा नै काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा मातृभाषा राष्ट्रिय कविता महोत्सव पनि गरिएको छ। मातृभाषाका कविताको उत्थान संरक्षण र सम्वर्धन गर्ने उद्देश्यले गरिएको महोत्सवमा तामाङ भाषाबाट 3, थारूबाट 2, नेपाल भाषाबाट 2, कुमालबाट 2, अवधिबाट 2, अठार मगर खामबाट 2 र मैथिलीबाट 2 कविता वाचन गरिएको थियो। मातृभाषाको महत्व तथा सांस्कृतिक विविधता कायम राख्नको लागि युनेस्कोले सन् 1999 फेब्रुअरी 21 हरेक वर्ष मातृभाषा दिवस मनाउने घोषणा गरेको थियो। युनेस्कोको घोषणा अनुसार नेपालमा पनि मातृभाषा दिवस मनाइँदै आएको छ। राष्ट्रिय जनगणना 2068 अनुसार नेपालमा 123 मातृभाषा प्रयोगमा रहेका छनृ सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बाली संरक्षण निर्देशनालय हरिहर भवनको अनुरोध।
रासायनिक विषादीहरू मानव स्वास्थ्यका लागि घातक हुन्छन्। रासायनिक विषादी प्रयोग गरेपछि बालीमा त्यसका अवशेष नष्ट हुन केही समय पर्खिनुपर्छ। विषादी अनुसार पर्खनुपर्ने समय फरक फरक हुन्छ। प्रयोगकर्ताले विषादी किन्दा नै सुरक्षित प्रयोग विधि र पर्खिनुपर्ने समय सम्बन्धी जानकारी विक्रेतासँग बुझ्ने, विषादीको लेभल पढेर जानकारी लिने अथवा कृषि प्राविधिकसँग बुझेर मात्र प्रयोग गर्ने बानी बसालौं।
विषादीको सुरक्षित प्रयोगमा ध्यान दिऊ। सबैले मनन गरौं, विषादीहरू बीज नै हुन्, औषधि होइनन्।
कृषि विभाग, बाली संरक्षण निर्देशनालय, हरियर भवन, ललितपुर।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं। आमा नारी छोरी नारी श्रीमतीनी नारी पढ्न नछुटुन है, कोही गरौं खबरदारी।
यूएसए आईडी को आर्थिक सहयोग में संचालित हरियो वन कार्यक्रम द्वारा जनहित में जारी संदेश।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सरकार विस्तारका बारेमा छलफल गर्न एमाले र माओवादी नेताहरू दिनभर व्यस्त, पार्टी एकीकरणका लागि गठित दुईवटै कार्यदलको बैठक आज बस्न सकेन, सांसदहरू नै नभएपछि 6 नम्बर प्रदेशको प्रदेशसभा बैठक शनिबारसम्मका लागि स्थगित, रूपन्देहीमा प्रहरीले गरेको कार्यवाहीमा गुण्डा नायकी मनोज पुन र उनका साथी मारिए लगायतका खबर प्रस्तुत गर्यौं।
स्वास्थ्य सेवाको कार्यान्वयन तथा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई छ। अधिकार सम्पन्न स्थानीय तहले स्वास्थ्य सम्बन्धी नीति कानून मापदण्डसँगै योजनाको कार्यान्वयन गर्न सक्छन्। स्थानीय तहले आफ्नो जिम्मेवारी अनुसार स्वास्थ्य क्षेत्रमा काम थाले त। मदन पौड्यालको रिपोर्ट।
नुवाकोटको विदुर नगरपालिका चारकी संगीता नेपालीको गुनासो छ, अहिले पनि निशुल्क औषधि समेत पाउन समस्या छ।
यत्रो जिल्लाको हस्पिटल भएर पनि एउटा राम्रो पनि छैन, हामी खासै त्यति त्यहाँ त जाँदा पनि जाँदैनौँ। निशुल्क औषधि भन्ने त एउटा सिटामल पनि पाएको छैन, सबै हामीले पैसा तिरेर किन्ने हो।
विदुरका बासिन्दाले यस्तो गुनासो गर्दै गर्दा नुवाकोटकै तारकेश्वर गाउँपालिकाले औषधि खरिदका लागि बजेट नै छुट्याएर काम अगाडि बढाएको छ। तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश बहादुर बस्ती।
अब छुट्याएको बजेटहरूमा चाहिँ स्वास्थ्य क्षेत्रमा हामीले अहिले औषधि खरिद गर्ने कुराहरू छ, पर्याप्त मात्रामा औषधि नदिएको भन्ने गुनासो स्वास्थ्य इन्चार्जहरूले गर्नुभएर हामीले 4 स्वास्थ्य चौकीलाई गाउँपालिकाबाट निर्णय गराएर त्यो पैसा छुट्याएर औषधि खरिद गर्ने काम पनि सम्पन्न भएको छ।
निशुल्क भनिएका औषधि बिरामीले नपाउनु एउटा समस्या हो। सरकारी स्वास्थ्य संस्थामा बिरामीले गर्ने र स्वास्थ्य संस्थाले बिरामी प्रति गर्ने व्यवस्था अनि अरू समस्या पनि धेरै छन्। धेरै ठाउँमा दक्ष जनशक्ति र आवश्यक प्रविधि पनि छैन। समस्याबारे जनप्रतिनिधि आफै पनि जानकार र भुक्तभोगी छन्। भक्तपुर मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ।
स्वास्थ्य चौकीहरूको सेवा प्रवाहमा हामी सन्तुष्ट छैनौँ। मैले त्यहाँको म्यान पावरहरूको सर्भिस डेलिभरीको कुराहरूमा पनि हामी सन्तुष्ट हुन सकेका छैनौँ। अस्ति मैले अनुरोध पनि गराएको छु, चेतावनी पनि दिएको छौँ अहिले हस्तान्तरण भनेर आइसकेपछि, किन भन्दाखेरि उहाँहरू पनि अब निजामती कर्मचारी नै हुनुहुन्छ, तर 10 बजे हाजिर गर्ने, 2 बजे चाहिँ बन्द गरेर जाने स्थिति रहेछ। अनि मैले चाहिँ हामीले भनेका छौँ अब 4 बजेसम्म त अनिवार्य रूपमा बस्नुपर्छ भने।
स्थानीय तहका जनप्रतिनिधिले नै स्वास्थ्य क्षेत्रमा पाएका अधिकारको कार्यान्वयन गर्न सक्छन्। स्थानीय तहलाई आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति कानून मापदण्ड योजना कार्यान्वयन तथा नियमन गर्ने अनि आधारभूत स्वास्थ्य सेवा सञ्चालन र व्यवस्थापनको अधिकार छ। प्राप्त अधिकारलाई कार्यान्वयन गर्दै काम पनि भइरहेको छ भन्नुहुन्छ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन।
हाम्रो महानगरपालिका क्षेत्रभित्र स्वास्थ्य सम्बन्धी जनचेतनाका कार्यक्रमहरू हामीले गरेका छौँ, फ्री क्लिनिकहरू हामीले सञ्चालन गरेका छौँ। अब के गर्ने भन्ने कुराको पनि हामीले मार्गनिर्देशनहरू प्राप्त गरेका छौँ र त्यसलाई चाहिँ हामीले कार्यान्वयन गर्ने सन्दर्भमा हामी अहिले लागि परेका छौँ।
संविधानमै स्वास्थ्यलाई मौलिक हकका रूपमा राखिएको छ, त्यसैले स्वास्थ्य सेवा गुणस्तरीय र सबैको पहुँचमा हुनुपर्छ। स्वास्थ्य संस्थामा औषधिको अभाव, पर्याप्त जनशक्ति र प्रविधि नहुनु अनि व्यवस्थापन जस्ता समस्या समाधानका लागि तीनै तहका सरकार र समुदायको पनि समन्वय आवश्यक छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रीकृष्ण गिरी।
स्वास्थ्य जनताको नैसर्गिक अधिकार हो, त्यो अधिकार प्राप्त गर्नको लागि सबै तहबाट उत्तिकै भूमिका निर्वाह छ। लिखित रूपमा अधिकार पाएर मात्रै हुने रहेनछ, स्वास्थ्य संस्थाहरू सुदृढ हुनु पर्यो, स्वास्थ्यको संरचना पुग्नु पर्यो, ह्युमन रिसोर्स पुग्नु पर्यो, औषधि पुग्नु पर्यो, इक्विपमेन्ट पुग्नु पर्यो, सबै कुरा पुग्नु पर्यो। त्यो माग चाहिँ सबै तहबाट महसुस गर्नुपर्छ।
नजिकैको सरकार भएकाले स्थानीय तहले आफूमा भएको अधिकारको सदुपयोग गरी स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउन थप पहल गर्नुपर्ने देखिन्छ।
रिपोर्टपछि फेरि खबरकै सिलसिला। प्रदेश नम्बर 2 अन्तर्गत 12 को औराहामा विशेष आर्थिक क्षेत्र सिज निर्माणको काम तीव्र गतिमा अघि बढेको छ। स्थानीय तहका जनप्रतिनिधि र उद्योगीको दबावपछि सिजको काम अघि बढाइएको हो। सिजको लागि छुट्याइएको जग्गा मा पहिलो चरणमा प्रखार निर्माण गरिएको छ। अहिले दोस्रो चरण अन्तर्गत सिएचको लागि आवश्यक प्रशासनिक, बैंक, बाल संरक्षण भवन, भन्सार, हुलाक भवन तथा चार लेनको चारवटा सड़क निर्माण थालिएको छ। सिएचभित्र दर्जनौं उद्योग स्थापना हुने भएकोले आम सड़कको तुलनामा टिकाउ एवं पूर्ण क्षमताको सड़क बनाउन थालिएको कर्मचारी दामोदर बिडारीले जानकारी दिनुभयो।
खानेपानी तथा ढल निकास विभागले 3 आयोजनाको काम पूरा भएको जनाएको छ। विभागकै लगानी रहेका 51 मध्ये 10 करोड़ भन्दा बढी लागतमा निर्माण भएका 3 आयोजनाको काम पूरा भएको हो। निर्माण पूरा हुने आयोजनामा रूपन्देहीको शंकरनगर खानेपानी आयोजना, आनन्दवन शंकरनगर खानेपानी आयोजना तथा चेपेखोला पालुङटार खानेपानी आयोजना रहेका छन्। विभागका सहसचिव एवं सह लगानी आयोजना शाखाका प्रमुख विद्यानाथ भट्टराईले आयोजनामा 70% सरकार र 30% उपभोक्ताको लगानी रहेको जानकारी दिनुभयो।
रसुवाको नौकुण्ड गाउँपालिकाका कृषकलाई उन्नत तथा मूल जातको मकैको बिउ वितरण गरिएको छ। गाउँपालिकामा मकैको उत्पादन बढाउन कृषि विकास शाखाले 60 किसानलाई 50% अनुदानमा रामपुर कम्पोजिट र अरूण 2 जातको 1200 केजी मकैको बिउ वितरण गरेको शाखाका प्रमुख शम्भुप्रसाद राईले जानकारी दिनुभयो। गाउँपालिकामा कृषि कार्यक्रम सञ्चालनको लागि 63 लाख रूपियाँ बजेट छुट्याइएको छ।
रोग भित्र नै जोखिम बढेको भन्दै लमजुङका मौरी पालक किसानले बाहिरी जिल्लाबाट मौरी ल्याउन रोक लगाएका छन्। नेपाल मौरी पालक महासंघ लमजुङ शाखाको बैठकले लमजुङमा मौरी ल्याउन रोक लगाउने निर्णय गरेको हो। लमजुङका लागि आवश्यक मौरी र मह जिल्लाभित्रै रहेको र रोगको पनि जोखिम बढेकाले अन्तबाट मौरी ल्याउन रोक लगाइएको नेपाल मौरी पालक महासंघ लमजुङ शाखाका अध्यक्ष ललित गुरूङले जानकारी दिनुभयो।
सेवाग्राहीसँग घुस मागेको आरोप लागेका प्रहरी सहायक निरीक्षक रेशमबहादुर खड्का विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौँमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशमबहादुर खड्काले रूपन्देहीमा रहँदा स्किम बचत तथा ऋण सहकारी संस्थाको सञ्चालकको तर्फबाट गरिएको ग्यारेन्टी कागज आफैसँग राखेर त्यो कागज उपलब्ध गराउन बार्गेनिङ गरी सेवाग्राहीसँग घुस मागेका थिए। उनलाई 3 लाख रूपियाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो। उनलाई 3 लाख रूपियाँ जरिवाना र हदैसम्मको कैद माग गरी विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
रेटपाण्डाको छालासहित प्रहरीले 2 काठमाडौँको अत्तरखेलबाट पक्राउ गरेको छ। लोपनमुख रेटपाण्डाको एकथान छालासहित सुङ्खुवा सभाका पेम्बा तामाङ र बागलुङका किरण केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त दरबार मार्गले जनाएको छ।
आफ्नो हक भोग नभएको जग्गा धितो राखेर माछापुच्छ्र ब्याङ्कबाट 1,82,00,000 ऋण लिने काठमाडौँ धोबीधाराका अशोक हर्ष बज्राचार्यलाई प्रहरीले पक्राउ गरेको छ। विनायक प्रेसका सञ्चालक रहेका बज्राचार्यले माछापुच्छ्र ब्याङ्कको पुतली सड़क शाखाबाट झण्डै 1.5 करोड़ रूपियाँ लिएर ब्याङ्किङ कसुर गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो।
विभिन्न देशका सेनाका लागि काठमाडौँको शिवपुरीमा रहेको आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बनेको छ। बंगलादेश, चीन, भारत, मलेसिया, मालदिव्स, पाकिस्तान, दक्षिण कोरिया, श्रीलंका र अमेरिकाका 10 सहित 54 सैनिकले आज स्टाफ कलेज कोर्स पूरा गरेको कलेजका मुख्य शिक्षक महासेनानी गणेश कुमार श्रेष्ठले जानकारी दिनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्ध सम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
Machaputra School, Kusunti, Lalitpur. The school for change makers. Now open its kindergarten, where every child explores their full potential. For visit, contact 01-51-93-144, 01-51-93-884. Machaputra School, Kusunti, Lalitpur. For visit, contact 01-51-93-144, 01-51-93-884.
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। इलाममा फागुन 12, 13 र 14 गते 7 पटकको हात्तीपाईले रोग विरुद्धको औषधि खुवाइने भएको छ। इलाममा परीक्षण गर्दा 2% भन्दा बढी हात्तीपाईलेका रोगी भेटिएकाले अभियान सकिए पनि 7 पटक औषधि खुवाउन लागि जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ। हात्तीपाईले रोग संक्रमित क्यूलेक्स जातको पोथी लामखुट्टेबाट सर्ने गर्छ। लामखुट्टेबाट बस्न रातिको समयमा झोलभित्र सुत्ने र लामखुट्टे नियन्त्रण गर्न प्रत्येक घरबाटै सरसफाई गर्नुपर्ने डाक्टरहरूको भनाइ छ।
चितवनमा दुर्लभ स्तनधारी जनावर सालकको गणना शुरू भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष र जिल्ला वन कार्यालय चितवनको संयुक्त पहलमा कंकाली सामुदायिक वनबाट सालकको गणना शुरू गरिएको हो। लजालु स्वभावको जनावर सालकको अवस्था पत्ता लगाई संरक्षण क्षेत्र बनाउने उद्देश्यले सालकको गणना शुरू गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत सन्तोष भट्टराईले बताउनुभयो। विश्वमा 8 प्रकारका सालक पाइने गरेकोमा नेपालमा कालो र तामे सालक मात्रै पाइन्छ।
बाराको कलैया उपमहानगरपालिकाले बजार क्षेत्रमा सड़क अतिक्रमण गरी बनाइएका टहरा भत्काउने र खाली गराउने अभियान शुरू गरेको छ। उपमहानगरपालिकाले आजदेखि कलैया बजार क्षेत्रको अतिक्रमित सड़क पेटीलाई इस्काभेटर प्रयोग गरी टहरा हटाउने अभियान शुरू गरेको हो।
जंगली हात्ती नियन्त्रण गर्न झापाको हल्दीबारी गाउँपालिकाबाट शुरू गरिएको पर्यटकीय सड़क निर्माणलाई कचनकवल गाउँपालिकाले पनि अघि बढ़ाएको छ। गएको हप्ता हल्दीबारी गाउँपालिकाबाट पर्यटकीय सड़क निर्माण शुरू भएको थियो। आज झापा क्षेत्र नम्बर 3 का सांसद राजेन्द्र लिङदेलले कचनकवल गाउँपालिका साथ बालुवाडीमा पर्यटकीय सड़कको शिलान्यास गर्नुभएको हो।
मेरो पनि भन्नु छ।
डाक्टर गोविन्द केसीले भूलवश आफ्ना 2 जन्ममिति परेको र आफूले जस्तै सार्वजनिक गर्न प्रधान न्यायाधीश गोपाल प्राजुलीलाई चुनौती दिएको विषयमा जीवन कुमार ढुङ्गाना उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, हो पारदर्शी भएको र कतै गल्ती भएको भए डाक्टर केसीले जस्तै प्रधान न्यायाधीशले पनि आफ्ना प्रमाणपत्र सार्वजनिक गर्नुपर्छ। यति धेरै आरोप लाग्दा पनि प्रधान न्यायाधीश चुप बस्दा उहाँमाथि शंका बढेको छ।
तर उज्जवल लम्साल लेख्नुहुन्छ, डाक्टर केसीज्यू, तपाईँको भूलवश विभिन्न प्रमाणपत्रमा 2 जन्ममिति हुन्छ भने प्रधान न्यायाधीशको चाहिँ हुँदैन, अनि प्रमाणपत्र जहाँ पायो त्यही सार्वजनिक गर्दै हिँड्ने कागजात पनि त होइनन्।
शिशु जन्माएर जनकपुरको पोखरीमा फालिएको समाचारमा रविन्द्र कुँवर लेख्नुहुन्छ, हरेक जसो जिल्लामा अवैध सम्बन्धबाट जन्मिएका शिशु सार्वजनिक स्थलमा फाल्ने क्रम खुबै बढ़ेको छ। यस्ता घटनाले एकातिर समाजमा अनैतिक सम्बन्ध बढ़ेको प्रष्ट हुन्छ भने समाजमा मानवीयता पनि मर्दै गएको देखिन्छ। अनैतिक सम्बन्धबाट जन्मिएका शिशु जन्माएर फाल्नेलाई समाजबाटै बहिष्कार गर्नुपर्छ।
यसै विषयमा केबी पाण्डे लेख्नुहुन्छ, आफैले जन्माएको शिशुलाई सालनाल सहित पोको पारेर फाल्न ती आमाहरूको मनले कसरी मान्छ होला। हामीलाई सुन्दै जीव सिरिङ्ग हुन्छ भने जन्म दिने आमाको मन पोल्दैन होला त।
अनि पाल्पाका सन्दीप थापाले हाम्रो आइबीआरमा रेकर्ड गराएको विचार यस्तो छ।
दिन प्रतिदिन बलात्कार हत्या र हिंसाका घटना सुनेर अत्यन्त दुःख लाग्यो। यो घटना सरकारले नियन्त्रण गर्नुपर्ने हो, तर अझै पनि बलात्कार जस्ता अपराधजन्य घटनाहरू नियन्त्रण हुन सकिरहेका छैनन्। कानूनको कडा कार्यान्वयनको अभावका कारण यस्तो समस्या हो जस्तो मलाई लाग्छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र पीटी लोप्सन। अब विदेशका खबर। पाकिस्तान र इरानमा विस्थापित भएका 76,400 भन्दा बढी अफगान शरणार्थीहरू आफ्नै जन्मभूमिमा फिर्ता भएका छन्। यो वर्षको शुरूदेखि हालसम्म 76,400 शरणार्थी पाकिस्तान र इरानबाट अफगानिस्तानमा फिर्ता भएको आप्रवासन सम्बन्धी राष्ट्रसंघीय निकाय आईओएमले जनाएको छ। इरानबाट 73,390 शरणार्थी फिर्ता भएका आईओएमले जानकारी दिएको छ। सन् 2018 जनवरीदेखि हालसम्म पाकिस्तानबाट 3,032 शरणार्थी अफगानिस्तान फर्किएका छन्। तालिबान युद्धका कारण अफगानिस्तानबाट लाखौं नागरिक भागेर इरान र पाकिस्तान पुगेका थिए।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल आर्मी हेटौँडा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। हेटौँडामा आज भएको प्रतियोगितामा मनाङ मर्स्याङदी क्लबलाई 1-0 हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो। खेल अवधिभर मनाङले आर्मीलाई दबावमा राखे पनि 89 मिनटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई उपाधि नजिक पुर्याएका हुन्। आर्मीले उपाधिको लागि पुलिस र सङ्कटा क्लब बीचको खेलको विजेतासँग खेल्नुपर्नेछ।
धनगढ़ीमा आउँदो चैत 17 गतेदेखि शुरू हुने धनगढ़ी प्रिमियर लीग डीपीएल क्रिकेटमा बसन्त रेग्मी, करण केसी, सागर पुन र आरिफ शेख सबैभन्दा महँगा खेलाड़ी बनेका छन्। उनीहरू समान 1,50,000 रूपियाँमा फरक फरक चारवटा टीममा अनुबन्धित भएका हुन्। बसन्त रेग्मी विराटनगर किङ्समा अनुबन्धित भएका छन् भने करण केसी र आरिफ शेखले महेन्द्रनगर युनाइटेडबाट खेल्नेछन्। यस्तै अलराउण्डर सागर पुन रूपन्देही च्यालेन्जर्सबाट आबद्ध खेल्नेछन्। पृथ्वी बास्कोटालाई विराटनगरले र नरेश बुढायरलाई काठमाडौँ गोल्डेन्सले 1,20,000 रूपियाँमा अनुबन्ध गरेका छन्। विराटनगरले पवन सराफ, राम नरेश गिरी, सौरभ खनाल, दिलीप नाथ र अनिल कुमार शाह गरी 5 खेलाडीलाई जनै 1,00,000 किनेको छ। सीवाईसी अतरियाले कुशल भुर्तेल र कृष्ण कार्की, काठमाडौँ गोल्डेन्सले ललित राजवंशी, अमित श्रेष्ठ, किशोर महतो र साहब आलमलाई समान 1,00,000 लगानी गरेको छ। महेन्द्रनगरले रोहित कुमार पौडेल र भुवन कार्कीलाई 1,00,000 खर्चिएको छ। रूपन्देही च्यालेन्जर्सले सुसन भारी, विक्रम कुमार भूषाल र सिद्धान्त लोहनी किन्न जनै 1,00,000 खर्चिएको छ। टीम चौराहा धनगढ़ीले भने योगेन्द्र सिंह कार्की, ललित भण्डारी, सोनु तामाङ र सुनिल धमालालाई जनै 1,00,000 किनेको छ।
र धनगढ़ीमा आज शुरू भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी शुरूआत गरेका छन्। आज भएको उद्घाटन खेलमा सुदूरपश्चिमले पश्चिमाञ्चल विकास क्षेत्रलाई 5 हराएको छ भने अर्को खेलमा एपीएफले मध्यपश्चिमलाई 10 हराएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सरकार विस्तारका बारेमा छलफल गर्न एमाले र माओवादी नेताहरू दिनभर व्यस्त। पार्टी एकीकरणका लागि गठित दुईवटै कार्यदलको बैठक आज बस्न सकेन।
सांसदहरू नै नभएपछि 6 प्रदेशको प्रदेशसभा बैठक शनिबारसम्मका लागि स्थगित। सुर्खेतमा बस्नुपर्ने सांसद कोही काठमाडौँमा, कोही आफ्नै निर्वाचन क्षेत्रमा।
रूपन्देहीमा प्रहरीले गरेको कारवाहीमा गुण्डा नायकी मनोज पुन र उनका साथी मारिए। बैतडीमा सामूहिक बलात्कार र हत्यामा संलग्न एकजनालाई जन्मकैद र अर्का एकलाई 28 जेल सजाए।
पाकिस्तान र इरानबाट 76,400 अफगानी शरणार्थी स्वदेश फिर्ता। इरानबाट 2 महिनामा 33,000 शरणार्थी फर्किएको भनाई।
र मनाङलाई हराउँदै नेपाल आर्मी हेटौँडा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा बसन्त रेग्मी, करण केसी, सागर पुन र आरिफ शेख डीपीएल क्रिकेटका महँगा खेलाड़ी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी विष्णु विश्वकर्मा र अर्जुन पोखरेल पनि विदा हुन्छौं। नमस्कार।